यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म अच्युत अरियाल। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा छलफल। जनता समाजवादी पार्टी नेपाल जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित। नेपालमा आज थप 3108 जनामा कोरोना संक्रमण पुष्टि। संक्रमित 25 जनाको मृत्यु। 1595 जना संक्रमण मुक्त। बागलुङको गलकोटमा विषाक्त मदिरा सेवनका कारण 4 जनाको मृत्यु। अनुसन्धान गर्न छानबिन समिति गठन। र अन्तरिक्ष पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले अमेजनका संस्थापक जेफ बेजोसका साथ अन्य 3 जनाले आज अन्तरिक्ष उडान भर्ने। प्रधानमन्त्री शेरबहादुर देउवासँग आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता गर्नुभएको छ। उहाँहरूबीच गठबन्धनमा सहभागी दलको भावना अनुसार साझा न्यूनतम कार्यक्रम बनाएर सरकारलाई गति दिने विषयमा छलफल भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिनुभयो। देउवासँगको भेटपछि अध्यक्ष दाहालले नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवसँग नेता नेपालको निवास कोटेश्वरमा छलफल गर्नुभएको थियो। नेता त्रयबीच भएको भेटमा केपी शर्मा ओली सरकारले असंवैधानिक ढंगबाट गरेका राजनैतिक नियुक्तिहरू खारेज गर्ने विषयमा छलफल भएको प्रेस संयोजक सापकोटाले जानकारी दिनुभयो। आजै प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री देउवाले भेटमा विशेष गरी अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य स्थिति बुझ्नु भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ। जनता समाजवादी पार्टी नेपाल जसपाको संसदीय दलको बैठकले संसदीय दलको विधानलाई सर्वसम्मतिले पारित गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज दिउँसो बसेको दलको बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई पक्षका करिब 2 दर्जन सांसदहरूको उपस्थिति थियो। दलको अर्को बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम टुङ्गो लगाउनेछ। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक अहिले ललितपुर स्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवन च्यासलमा बसिरहेको छ। आजको बैठकमा पार्टी अनुशासन विधान अधिवेशन लगायत पछिल्लो राजनीतिक परिस्थिति लगायतका विषयमा छलफल हुने कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो। नेपाली कांग्रेस केन्द्रीय सूचना संचार तथा प्रचार विभागले कोरोना महामारी रहिरहेको अवस्थामा डिजिटल भोटिङका लागि आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको जनाएको छ। विभागका सचिव दिनेश थापा मगरले आज विज्ञप्ति जारी गरी पार्टीको आगामी 14 महाधिवेशन प्रविधि मार्फत केन्द्र र सबै प्रदेशको निर्वाचन सम्बन्धी प्रक्रिया सम्पन्न गर्न सकिने जानकारी दिनुभयो। विभागको हालै सम्पन्न बैठकले डिजिटल भोटिङको नमूना प्रदर्शनीको आन्तरिक कार्ययोजना समेत तय गर्नका साथै जिल्ला तहसम्म प्रविधि प्रशिक्षण र सहजीकरणका लागि दक्ष इन्जिनियरहरूको नेटवर्क तयार गरिएको विज्ञप्तिमा जनाइएको छ। आज देशभर 3108 जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 13,135 नमूनाको पीसीआर तथा एन्टीजेन परीक्षण गर्दा 3,108 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। संक्रमणबाट आज 1,595 जना निको भएका छन्। यो सँगै नेपालमा संक्रमणबाट हालसम्म 6,34,927 जना निको भइसकेका छन्। कोरोना संक्रमणका कारण आज थप 25 जनाको मृत्यु भएको छ। यो सँगै संक्रमणका कारण मृत्यु हुनेको संख्या 9,607 पुगेको मन्त्रालयले जनाएको छ। झापाको बुद्ध शान्ति गाउँपालिकामा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिएपछि एक साताका लागि पालिका सील गरिएको छ। आज राति 12 बजेबाट 12 गते मंगलबार राति 12 बजेसम्मका लागि सबै वडा सील गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष रमेश कुमार भुजेलले जानकारी दिनुभयो। कोरोना संक्रमण भयावह बन्दै गइरहेकाले गाउँवासीलाई सुरक्षित राख्न बाध्य भएर गाउँपालिका सील गरिएको र सबैलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरिएको प्रमुख भुजेलले जानकारी दिनुभयो। राष्ट्रिय परीक्षा बोर्डले कक्षा बाह्रको परीक्षा यही साउन 31 गतेदेखि भदौ 9 गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले साउन 31 गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको बोर्डका सदस्य सचिव दुर्गा प्रसाद अरियालले जानकारी दिनुभयो।
आज बसेको बोर्ड बैठकले 2078 साल श्रावण 31 गतेबाट भाद्र 9 गतेसम्म कक्षा बाह्रको परीक्षा सञ्चालन गर्ने गरी परीक्षाको समय तालिका प्रकाशित गर्ने निर्णय गरेको छ। सामाजिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर र विद्यार्थीले जुन विद्यालयमा पढेको हो त्यही विद्यालयमै परीक्षामा सहभागी हुन पाउने गरी अर्थात् सबै विद्यालयमै होम सेन्टर कायम गरेर परीक्षा सञ्चालन गर्ने र यो वर्ष पूर्णाङ्कमै परीक्षा सञ्चालन गर्ने, विद्यार्थीले जहाँ पठन पाठन गरेको हो त्यही विद्यालयमै परीक्षा सञ्चालन गर्ने र स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा सञ्चालन गर्ने गरी निर्णय गरेका छौँ।
गत जेठ 26 गतेका लागि तय भएको परीक्षा दोस्रो लहरको कोरोना संक्रमणका कारण स्थगित भएको थियो। बागलुङमा विषाक्त मदिरा सेवन गरेका चारजना मजदूरको मृत्यु भएको घटनाको छानबिन गर्न अनुसन्धान समिति गठन गरिएको छ। हिजो साँझ विषाक्त मदिरा सेवन गरेका छ मध्ये चारजनाको मृत्यु भएको घटनाको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता समेत रहनुभएका प्रहरी नायब उपरीक्षक इकवाल हवारीको नेतृत्वमा 5 सदस्यीय छानबिन समिति गठन गरिएको प्रहरीले जनाएको छ। विषाक्त मदिरा सेवनका कारण गलकोट नगरपालिका 7 मल्लमस्थित खानेपानी आयोजनामा काम गर्ने 21 वर्षीय दिपेन्द्र पुन, 39 वर्षीय दुधबहादुर राणा, 51 वर्षीय रेखबहादुर राणा र 30 वर्षीय प्रवीण घर्तीको उपचारका क्रममा मृत्यु भएको थियो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य ज्येष्ठ नागरिक, एकल महिला, अशक्त, अपाङ्ग, लोपोन्मुख जाति र 5 वर्ष मुनिका बाल बालिकाहरूले आफ्नो स्थायी बसोबास रहेको वडामा गई आवेदन दियो। भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूले प्रत्येक आर्थिक वर्षको श्रावणदेखि कार्तिक मसान्तसम्म वडा कार्यालयमा आफ्नो नाम नवीकरण गराऊ।
लौ न, मेरो बाको नवीकरण गर्ने छुट्यो नि।
नवीकरण गर्न छुटेका लाभग्राहीहरूको नाम प्रणालीबाट हट्दछ। छुटेका नागरिकले वडा कार्यालयमा गएर पुनः आवेदन दिनुपर्नेछ र नयाँ दर्ता भएको अर्को महिनाबाट मात्र सम्बन्धित ब्याङ्क खातामा रकम जम्मा हुनेछ।
मेरो त ब्याङ्कमा खाता पनि छैन, भत्ता नगदमै आउँछ हैन।
भत्ता लिनेहरूका लागि स्थानीय तहले तोकेको ब्याङ्कले नै निशुल्क खाता खोल्नेछ। अब भत्ता नगदमा लिन पाइँदैन।
अनि ब्याङ्कका पैसा लिन जाँदा के चाहिन्छ नि?
लाभग्राहीले आफ्नो परिचय खुल्ने सरकारी कागज पत्र लिएर ब्याङ्कमा जानु पर्नेछ। आर्थिक वर्षमा कम्तीमा पनि एकपल्ट ब्याङ्कसँग कारोबार गरेको हुनुपर्नेछ।
सबै स्थानीय तहहरूले सामाजिक सुरक्षा भत्ता ब्याङ्कबाट भुक्तानी गरौँ र गराउँ।
नेपाल सरकार, गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभाग।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग। बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले? मलाई त कस्तो लाज लाग्छ। भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ के अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटिसीको अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
अब
रात तपाईँको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। गृहमन्त्री बालकृष्ण खाँडले बाढ़ी र पहिरोका कारण रोकिएका मनाङ र लमजुङमा सड़क खुलाउन निर्देशन दिनुभएको छ। मनाङ र लमजुङ जाने सड़क अवरोधका कारण जनताले शास्ति खेप्नु परेकाले तत्कालै सड़क खुलाउन उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सड़क विभागका उच्च अधिकारीहरूलाई निर्देशन दिनुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। पर्साको विन्दवासिनी गाउँपालिकाको करिब 550 बिघा खेतीयोग्य जमीन पूर्ण रूपमा डुबानमा परेको छ। निरन्तर परेको पानीले निकास नपाउँदा खेतीयोग्य जमीन डुबानमा परेको हो। वीरगंजबाट संवाददाता राजेन्द्र सिंहको रिपोर्ट।
विभिन्न स्थानीय तहमा रहेको कलभर्ट नाला र कुलोको समयमा मर्मत नभएको कारण प्रत्येक वर्ष यो गाउँपालिकाको ग्रामीण क्षेत्रमा रहेको खेती योग्य जमिन डुबानमा पर्ने गरेको स्थानीय किसान सन्त पटेल कुर्मीको गुनासो रहेको छ।
कलभर्ट थियो नजिकको तिरमा, त्यो कलभर्ट हटाइसक्यो, पानी आइरहेछ, त्यसै कारणले डुबान परिरहेछ। हुन्छ, त्यहाँ जानुस् वहाँ जानुस् गरेन, अब कहाँ जाउँ कसरी गरौँ।
अर्का किसान मुक्तिनाथ प्रसाद मुनिया धेरै ठाउँबाट 3 पटकसम्म बिउको जोहो गरेर खेतमा लगाएको भए पनि पानी जमेर निकै समस्या भएको र सरकारले डुबानमा परेका किसानको मर्का नबुझेको बताउनुहुन्छ।
बहुत बडा समस्या हो गइल भयो, पहिले बिया गिरिने छ ऊ गल गयो, हामीले यत्रो समस्या भए कोही न गाउँपालिका देखता न प्रदेश सरकार देखता न कोही देखता।
स्थानीय बुद्धिजीवी तथा समाजसेवी कृष्ण राज ठाकुर यो समस्या करिब 5 वर्षदेखि रहेको तर पालिकाले धेरै नै लापरवाही गरेको आरोप लगाउनुहुन्छ। स्थानीय तहले निरीक्षण गरेको भए पनि कुनै प्रकारको पहल नगरेकोले भविष्यमा यो पालिकामा खाद्य संकट उत्पन्न हुने उहाँको तर्क छ।
500 बिघा भन्दा बढी जग्गा छ यहाँ, धेरै यस्ता किसानहरू छन् कि जसको 2 कठा 4 कठा 1 बिघा जुन छ त्यो सबै यही साउनको मध्य मध्य हुन लाग्यो, अब फेरि यदि रोपाई गर्न सकिएन भने खाद्य संकट हुन्छ।
यो समस्याको बारेमा वडा अध्यक्ष तथा पालिकाका प्रमुखले कसैको पनि फोन नउठाइदिने र उठाए पनि तत्कालै समय दिन नचाहेको देखिन्छ। राजेन्द्र सिंह, रेडियो नेपाल, वीरगंज।
प्रत्येक वर्ष आषाढ़ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरूवा रोपी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू भएको छ। सनातन वैदिक परम्परा अनुसार विष्णुको प्रतीकका रूपमा मानिने तुलसीको आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म विशेष पूजा आराधना हुने गरेको छ। आषाढ़ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकारी दिनुभयो। भगवान विष्णु शयन गर्नुहुने 4 महिनालाई चतुर्मासा पनि भनिन्छ। बाँकेको नरेनापुरको चुरे पहाड़मा अवस्थित सन्तानेश्वर महादेवको मन्दिर पछिल्लो समय धार्मिक पर्यटनको केन्द्र बन्न थालेको छ। विकट पहाड़मा रहेको मन्दिरमा भक्तजनहरूको घुइँचो लाग्न थालेपछि नरेनापुर गाउँपालिकाले आन्तरिक पर्यटन प्रवर्धनका लागि अभियान शुरू गरेको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
सदरमुकाम नेपालगंजबाट राप्ती नदीको पुल हुँदै करिब 22 किलोमिटर यात्रा तय गरेपछि नरेनापुर गाउँपालिका प्रारम्भ हुन्छ। गाउँपालिका प्रवेशद्वारमै रहेको कोहला गाउँबाट 8 किलोमिटर उत्तर पूर्वतर्फ उकालो पहाड़ी जंगलको बाटो छिचोलेपछि सन्तानेश्वर महादेवको मन्दिर पुगिन्छ। प्रचार प्रसारको अभावले ओझेलमा परेको यो मन्दिरमा हिजो आज भने दर्शनार्थीहरूको घुइँचो लाग्न थालेको छ। नरेनापुरका स्थानीय अरूण यादव:
दिन पर्यटकहरूको चाहिँ आगन्तुक दर्शनार्थीहरूको घुइँचो एकदम निरन्तर रूपमा बढ्दै गइरहेको छ।
केही दिन अघि मात्रै गाउँपालिकाले आन्तरिक पर्यटकहरूको ठूलो संख्यालाई स्वागत गर्दै सन्तानेश्वरसम्म पुग्ने चाँजो पाँजो मिलाएको थियो। 7,000 बढी मानिसहरूसँगै 2.5 घण्टाको पैदल यात्रा गरेर मन्दिर स्थल पुग्नुभएका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले यसको विकासका लागि कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउनुभयो। पवित्र मनले भाकल गरेमा सन्तान प्राप्त हुने विश्वास रहेको भनिएको यो मन्दिरको दर्शनका लागि छिमेकी जिल्ला लगायत जिल्लाका विभिन्न स्थानबाट मानिसहरू त्यहाँ पुग्ने क्रम बढ्दो छ। नेपालगंजकी करिश्मा योगी:
तराईमा पनि पहाडको विशेषता भएको चिप्लो बाटो डाँडा चढेर जान पर्ने देख्दा हामी आफैमा पनि त्यो होला भन्ने कल्पना गरेको थिएन। 8 किलोमिटर हिँडेर जान पर्ने बाटोको त्यो थकान मेटेर हामीले एकदम आनन्दी महसुस गर्यौं।
पुरानो ऐतिहासिक मन्दिर भए पनि हालसालै चर्चामा आएको यो क्षेत्रलाई चिनाउन नरेनापुर गाउँपालिकाले अभियान शुरू गरेको छ। यसलाई पर्यटकीय स्थलको रूपमा विकास गर्न गाउँपालिकाले यसै आर्थिक वर्षमा केही बजेट विनियोजन समेत गरेको छ। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेत: छिमेकी जिल्ला दाङ बर्दिया लगायत भारतीय शहरहरू बहराइच लखनऊबाट समेत भक्तजनहरू दर्शनका लागि आउन सक्ने सम्भावना देखिएकाले भविष्यमा यो क्षेत्र नरेनापुर गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य बन्ने देखिन्छ। यसले स्थानीयको रोजीरोटी र आय आर्जनसँगै गाउँपालिकाको समृद्धिमा टेवा पुर्याउने प्रचुर सम्भावना छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
धनुषाको कमल्ला नदीमा आएको बाढ़ीका कारणले तटबन्ध कटान गरेपछि त्यस क्षेत्रका 3 पालिका उच्च जोखिममा परेका छन्। जिल्लाको सबैला नगरपालिका वडा नम्बर 13 को किरतपुरमा कमला नदीले तटबन्धको करिब 600 मिटरसम्म कटान गरेपछि त्यसको नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी, अतिरिक्त स्थानीय वासीलाई परिचालन गरेर नियन्त्रणको प्रयास भइरहेको कमला नदी नियन्त्रण आयोजनाका प्रमुख डिभिजनल इन्जिनियर एकराज भट्टराईले जानकारी दिनुभयो। वर्षा नरुकिए धनुषा जिल्लाको सबैला, कमला नगरपालिका तथा जनक नन्दिनी गाउँपालिका नराम्रोसँग प्रभावित हुने भएकाले सो पालिकाका स्थानीयवासीलाई उच्च सतर्क भएर बस्न आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बाँसतोलाले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेजनका संस्थापक जेफ बेजोसका साथ अन्य तीनजनाले आज अन्तरिक्षका लागि उडान भर्ने भएका छन्। अर्बपति बेजोसका साथ उनका भाइ मार्क बेजोस, 82 वर्षका पूर्व विमान चालक बेली फंक र 18 वर्षका ओलिभर डेमनले अन्तरिक्ष यात्रा गर्नेछन्। अन्तरिक्ष पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले जेफ बेजोसकै कम्पनी ब्लू ओरिजनको अन्तरिक्ष यान न्यू सेफर्डबाट उनीहरूले अन्तरिक्ष यात्रा गर्ने भएका हुन्। न्यू सेफर्ड यानमा ठूला ठूला झ्याल रहेका र यसमा सवार यात्रीले पृथ्वीको सौन्दर्यता निहाल्न सकिने समाचारमा जनाइएको छ। न्यू सेफर्डको यस अभियानलाई अर्बपतिहरूको अन्तरिक्ष दौड़को उदाहरणका रूपमा लिइएको छ। भारतमा कोरोना महामारीका कारण मृत्यु हुनेको संख्या 40 लाख नागेको एउटा अध्ययनले देखाएको छ। भारतमा कोविडका कारण 4 लाख मानिसले ज्यान गुमाएका छन् भने अतिरिक्त मृत्युका कारण 35 लाख मानिसको मृत्यु भएपछि कोरोना महामारीको प्रभाव भयावह रहेको विश्लेषण गरिएको छ। विगतका वर्षको तथ्याङ्कभन्दा बढ़ी मृत्युलाई अतिरिक्त मृत्यु मापन गरिएको छ। भारतले महामारीका बेला अतिरिक्त मृत्युको लागत नराखेकाले तथ्याङ्कमा कोरोना संक्रमितका कारण मृत्यु भएकाहरू पनि समाविष्ट छन् कि छैनन् भन्ने बारे यकिन नभएको तथ्याङ्कले जनाएको छ। अमेरिका स्थित सेन्टर फर ग्लोबल डेभलपमेन्टका अध्ययनकर्ताहरूले विभिन्न स्रोतका माध्यमबाट तथ्याङ्क संकलन गरेका हुन्। अब आर्थिक समाचार।
नेपाल चेम्बर अफ कमर्सले निजी क्षेत्रलाई प्राथमिकताका आधारमा कुल आयातको न्यूनतम 10% कोरोना खोप उपलब्ध गराइदिन सरकारसँग माग गरेको छ। नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको चेम्बरका पदाधिकारीहरूको टोलीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरी प्रदेश, जिल्ला, नगर तथा गाउँ स्तरका चेम्बरहरू, उद्योगी व्यवसाय र उद्योग तथा यातायात क्षेत्रका मजदूरहरूलाई खोप लगाउने व्यवस्थाका लागि त्यस्तो माग गरेको हो। प्रधानमन्त्रीसँगको भेटमा चेम्बर अध्यक्ष मल्लले कोरोना महामारी का कारण अर्थतन्त्रमा संकट आउँदा पहिलो क्षति निजी क्षेत्रले भोग्नु परेको बताउनुभयो। भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अर्थतन्त्रलाई पुनस्थापित गर्न अर्थतन्त्रमा रहेका चुनौतीहरू सरकार तथा निजी क्षेत्रको सहकार्यबाट मात्रै सम्बोधन गर्न सकिने बताउनुभयो। प्रधानमन्त्री देउवाले कोविड खोप सम्बन्धी नेपाल चेम्बर अफ कमर्सको माग बारे सरकार संवेदनशील रहेको बताउनु भएको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। नेपाल उद्योग वाणिज्य महासंघले नेपाल विद्युत प्राधिकरणले छुट बिल, छुट रकम भनी करोड़ौं रकम उल्लेख गरी भुक्तानी गर्न उद्योगहरूलाई लेखिएको पत्रबाट उद्योगहरू थप हतोत्साही भएकोले विद्युत महसुल विवाद समाधानमा आवश्यक पहल गर्न ऊर्जा मन्त्रीलाई आग्रह गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघका पदाधिकारी र उद्यमी व्यवसायहरू सम्मिलित प्रतिनिधि मण्डलले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषाललाई भेट गरी ट्रंक तथा डेडिकेटेड लाइन विद्युत महसुल विवादलाई शीघ्र समाधान गर्नुपर्नेमा जोड़ दिएको हो। 2072 पौष 29 गते पश्चात दैनिक निरन्तर 24 घण्टा विद्युत उपभोग गर्ने डेडिकेटेड लाइनका ग्राहकलाई मात्र लागू हुने भनी निर्णय गरेको स्मरण गराएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ। महासंघसँगको भेटमा ऊर्जा मन्त्री पम्फा भूषालले ट्रंक तथा डेडिकेटेड विद्युत महसुल विवादमा महासंघले राखेका विषयमा कानूनी विधि प्रक्रिया समेत बुझेर निर्णयमा पुगिने विश्वास दिलाउनुभयो। पर्सामा रहेका स्थानीय सरकारका प्रमुखहरूले आफै सार्वजनिक गरेको नीति तथा कार्यक्रमलाई पाखा लगाउँदै अनावश्यक शीर्षकमा करोड़ौं रूपियाँ खर्च गरेको पाइएको छ। स्थानीय सरकार प्रमुखहरू तथा जनप्रतिनिधिहरूले आफू खुशी रकम बाँडफाँड तथा रकमान्तर गरी हिनाबिना गरेको पाइएको कोष तथा लेखा नियन्त्रणको कार्यालय पर्साले जनाएको छ। कोष तथा लेखा नियन्त्रणको कार्यालय पर्साका अनुसार जनप्रतिनिधिहरूले आफ्नो उत्तरदायित्व निर्वाह नगरी नचाहिने विषयमा करोड़ौं खर्च गरेकाले केही पालिकाको रकम समेत रोक्का गरेको जनाएको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार।
आसन्न ए डिभिजन लिग फुटबल रोक्न माग गर्दै चार क्लबले ज्ञापन पत्र बुझाएका छन्। असोज 3 गतेका लागि तय ए डिभिजन लिग रोक्न माग गर्दै चार क्लबले अखिल नेपाल फुटबल संघ एन्फालाई ज्ञापन पत्र बुझाएका हुन्। कोविडको भयावह स्थितिका कारण लिग आयोजना गर्न कुनै हालतमा उपयुक्त नदेखिएको भन्दै चार क्लबले संक्रमण दरमा अत्याधिक कमी आएपछि मात्र लिग सञ्चालन गर्नुपर्ने बताएका हुन्। ए डिभिजन क्लबहरू जावलाखेल युथ क्लबका अध्यक्ष गहेन्द्र छेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, ब्रिगेड्स बोइज क्लबका अध्यक्ष लाल कुमार पुन र थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकारले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई भेट गरी ज्ञापन पत्र हस्तान्तरण गरेका थिए। गत असार 14 गते एन्फामा भएको ए डिभिजन क्लबको बैठकले शहीद स्मारक लिग असोज 3 गतेबाट सञ्चालन गर्ने निर्णय गरेको थियो। आसन्न लिगका लागि अधिकांश क्लबले खेलाड़ी अनुमोदनको कामलाई अन्तिम चरणमा पुर्याएका छन्। तर चार क्लबले निर्धारित मितिमा लिग खेल्न नसकिने भन्दै एन्फालाई ज्ञापन पत्र बुझाएका हुन्। एन्फाले साउन 10 गतेभित्र टीम दर्ता गर्न ए डिभिजन क्लबलाई अनुरोध गरेको थियो। एकपछि रूपमा टीम दर्ता सम्बन्धी पत्र पठाएको भन्दै चार क्लबले विरोध जनाएका छन्। उनीहरूले ए डिभिजनका क्लबको यथाशीघ्र बैठक बोलाउन माग समेत गरेका छन्। टीम दर्ताका लागि एन्फाले गरेको आह्वानमा आफ्नो असहमति रहेको चार क्लबको दावी छ। नेपाली महिला क्रिकेटर सीता राणा मगरको T20 वरियतामा 2 स्थान सुधार भएको छ। आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ वरितामा सीता 90 स्थानमा पुगेकी छिन्। यसअघिको वरितामा सीता 92 स्थानमा थिइन्। आईसीसीको एक दिवसीय वरितामा पर्ने एक्लो नेपाली महिला खेलाड़ी रहेकी सीताले पछिल्लो पटक कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नखेले पनि वरितामा भने सुधार गरेकी हुन्। विश्व वरितामा भारतकी शेफाली वर्मा शीर्ष स्थानमा छिन्। यता देशका हिसाबले नेपाल T20 वरितामा 14 स्थानमा कायमै छ। T20 वरिताको बलिङमा नेपालबाट कुनै खेलाड़ी समावेश छैनन्।
खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रधानमन्त्री शेरबहादुर देउबा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच सरकारको न्यूनतम साझा कार्यक्रम बनाउने विषयमा छलफल। जनता समाजवादी पार्टी नेपाल जसपा संसदीय दलको विधान सर्वसम्मतिले पारित। नेपालमा आज थप 3108 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि। संक्रमित 25 जनाको मृत्यु, 1595 जना संक्रमण मुक्त। बागलुङको गलकोटमा विषाक्त मदिरा सेवनका कारण 4 जनाको मृत्यु, अनुसन्धान गर्न छानबिन समिति गठन। र अन्तरिक्ष पर्यटनलाई टेवा पुर्याउने उद्देश्यले अमेजनका संस्थापक जेफ बेजोसका साथ अन्य 3 जनाले आज अन्तरिक्ष उडान भर्ने। यसका साथै साँझ 7 बजेको समाचार यही पूरा हुन्छ। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।